यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पुननिर्माणको हालसम्मको काम सन्तोषजनक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बाँकी काम समयमै सम्पन्न गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन। प्रदेश नम्बर 3 को नाम बागमती र राजधानी हेटौडा राख्ने नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर 3 को संसदीय दलको निर्णय। अबको दुई दिनभित्र प्रदेशको नाम घोषणा हुने मुख्यमन्त्री डोरमणि पौडेलको भनाई। तनहुँको थानीमाईमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु, 17 घाइते र युक्रेनी विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाट भएको भन्ने आरोपको इरानद्वारा खण्डन। अनुसन्धानका लागि पश्चिमा राष्ट्रहरूलाई आमन्त्रण। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको कार्य प्रगति प्रशंसा गर्न लायक रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको राष्ट्रिय पुननिर्माण परामर्श परिषदको 5 बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम सन्तोषजनक भएको भन्दै बाँकी काम छिटो गर्न निर्देशन दिनुभयो।
जानकारी दिनु हो। यस परामर्श परिषदलाई जानकारी भए ती कुराहरू र यस जानकारी अनुसार कार्य प्रगति सामान्यत हामीले सन्तोषजनक भन्नुपर्छ। एउटा कार्य प्रगति सन्तोषजनक छ भन्ने एउटा निष्कर्ष। बाँकी कामहरू सकेसम्म छिटो सम्पन्न गर्न, देखा परेका समस्याहरू समाधान गर्दै द्रुत गतिमा काम अगाडि बढाउन प्राधिकरणलाई सुझाव दिने।
प्राधिकरणका कार्यकारी अधिकृत सीईओ सुशील गेवालीले निजी आवास निर्माण 62% सम्पन्न भएको जानकारी गराउँदै वैशाखसम्म रानी पोखरी तयार हुने र धरहरा पुननिर्माणले गति लिएको बताउनुभयो। विदेशीहरूले पुननिर्माणमा भएको प्रगतिको प्रशंसा गरेको बताउँदै कार्यकारी अधिकृत गेवालीले एकीकृत बस्ती निर्माणमा जागरण ल्याउनु पर्नेमा जोड़ दिनुभयो। बैठकले पुननिर्माणको काम सन्तोषजनक रहेको र बाँकी काम छिटो सम्पन्न गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले नेपाली चलचित्र क्षेत्रले सबै नेपाली समुदायबीच मन जोड्ने काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल चलचित्र संघको 46 वार्षिक साधारण सभाको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै संचार मन्त्री बासकोटाले भूगोलसँगै सबै नेपालीको मन जोड्ने खुराक तयार गर्नेतर्फ लाग्न नेपाली चलचित्र कर्मीलाई आग्रह गर्नुभयो। संचार मन्त्री बासकोटाले अहिले चलचित्रसँग सम्बन्धित कानून निर्माणको प्रक्रिया समेत अगाडि बढ़ाइसकेकाले यस क्षेत्रको सुधार र विकासका लागि खाका ल्याउन समेत आग्रह गर्नुभयो।
अहिले हामी कानून निर्माणको चरणमा छौँ। जति झगडा गर्नुपर्छ अहिले गरौँ है, पछि चाहिँ खतबात लाग्ने छैन। सबैले भने जति चाहिँ सबै हुँदैन, तर सरकारले चाहेको कुरा के छ भने सबैलाई सँगै हिँडाउने र सहयात्रा गर्ने वातावरण चाहिँ बनाउँछ। तपाईँले भाषाको हिसाबले नेपाललाई जोड्नु पर्यो, मनोरञ्जनको हिसाबले नेपाललाई जोड्नु पर्यो, भूगोल जोड्ने होइन, नेपाली मनहरू जोड्नु पर्यो। र एउटाको कला संस्कृति र साहित्यसित अर्को भागको कला संस्कृति र साहित्यको साक्षात्कार गराउनु पर्यो।
संचार मन्त्री बासकोटाले नेपालको संस्कृति जगेर्ना गर्नेतर्फ नेपाली चलचित्रले भूमिका खेलोस् भन्ने सरकारको अपेक्षा भएकाले अन्य भाषामा समेत चलचित्र बनाएर प्रदर्शन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्दरले जुनसुकै क्षेत्रमा काम गर्दा पनि समृद्ध नेपाल सुखी नेपालीको नेपाल सरकारको परिकल्पनालाई पूरा गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्यले समाजलाई प्रोत्साहित उत्साहित र सकारात्मक सन्देश दिने खालका सामग्री पस्कने गरी चलचित्र निर्माण गर्नु जरूरी रहेको बताउनुभयो। त्यस अवसरमा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले समाजलाई सकारात्मक बाटो देखाउने गरी नेपाली चलचित्रको निर्माणतर्फ नेपाल चलचित्र संघ लागिरहेको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले शिक्षा र स्वास्थ्यलाई सुलभ र प्रभावकारी बनाउन सके मात्र मुलुकमा सुशासन कायम हुन सक्ने बताउनु भएको छ। नेपाल जनप्रशासन संघले आज काठमाडौँमा आयोजना गरेको सुशासन तथा विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री त्रिपाठीले स्थानीय तहलाई असाधारण अधिकार प्राप्त भएकाले जनताले अनुभूत गर्ने गरी सुशासन कायम गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री त्रिपाठीले मुलुकमा सुशासन कायम गर्न सरकार प्रणालीगत सुधारमा लागिरहेको उल्लेख गर्नुभयो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले जनताले महसुस गर्ने सुशासन स्थापित गर्नका लागि पारदर्शिता, जवाबदेहिता र प्रष्ट दृष्टिकोणका साथ सबै क्षेत्र सकारात्मक ढंगले अघि बढ़नुपर्ने बताउनुभयो। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले प्रक्रिया, विषयवस्तु र जनजीवनमा आउने सकारात्मक परिवर्तन नै सुशासन भएकाले जनताका प्रतिनिधि, राजनीतिज्ञ र कर्मचारी दुवै शक्ति सुशासनका वाहक हुनुपर्ने उल्लेख गर्नुभयो। त्यस अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्र पुरूष ढकाल, नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बासकोटाले लापरवाही र हिनामिनाका ठूला मुद्दामा सरकार निर्मम हुनुपर्ने, नियामक निकाय शक्तिशाली हुनुपर्ने, समाजलाई नकारात्मकताबाट सकारात्मकतातर्फ अग्रसर गराउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकले नै मुलुकको गन्तव्य निर्धारण गर्न सक्ने बताउनु भएको छ। माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टानको आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उहाँले शिक्षाले नै मुलुकको दिशा तय गर्ने भएकाले शिक्षकले दिने शिक्षा मुलुकका लागि अहम हुने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले मेची राजमार्ग र कोशी राजमार्ग जोड्ने राखे रवि भेडेटारको निर्माणाधीन 100 किलोमिटर सड़क निर्माणमा तीव्रता दिन निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ। आज सड़क निर्माण कार्यको स्थलगत अनुगमन गर्दै मन्त्री नेमाङले स्थानीयबाट ढिलो काम भएको गुनासो आएकाले कामको गति बढ़ाउन निर्देशन दिनुभयो। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर 3 संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी मकवानपुरको हेटौडा राख्ने निर्णय गरेको छ। हेटौडा स्थित मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशन अनुसार निर्णय गरेको हो। नेकपाको सचिवालयले नाम बागमती र राजधानी हेटौडा राख्न निर्देशन दिएको थियो। सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरूले आफ्नो फरक मत राख्नु भएको छ। अब प्रदेशसभामा राजधानी र नामका सवालमा मतदान भएपछि नाम र राजधानी टुंगो लाग्नेछ। प्रदेशसभामा नेकपा एक्लैको 80 जना सांसद संख्या रहेका कारण हेटौडा प्रदेशको स्थायी राजधानी र नाम बागमती हुने पक्का भएको छ। प्रदेश नम्बर 3 मुख्यमन्त्री डोरमणि पौडेलले अबको 2 दिनभित्र प्रदेशको स्थायी राजधानी घोषणा हुने बताउनु भएको छ। उद्योग संघ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौडा अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताउनुभयो। मुख्यमन्त्री पौडेलले हेटौडा औद्योगिक क्षेत्र लगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नम्बर 3 तहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकार मार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस कदम चाल्न नसकिरहेको प्रष्ट पार्नुभयो। निर्वाचन आयोगले आगामी माघ 9 हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचनमा भाग लिने सबै उम्मेद्वारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। 7 प्रदेशमा महिला समूहतर्फ 7, दलित समूहतर्फ 2, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक समूहतर्फ 2 र अन्य समूहतर्फ 7 गरी जम्मा 18 रिक्त पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेपाली कंग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहित 6 राजनीतिक दलका तर्फबाट जम्मा 45 उम्मेद्वारले मनोनयन पत्र दर्ता गराउनु भएको निर्वाचन आयोगले जनाएको छ। सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गठन गर्दा यात्रुको सर्वोत्तम हितलाई मध्यनजर गरी कानून बनाउन विज्ञहरूले सुझाव दिनुभएको छ। राष्ट्रिय सभा विधान व्यवस्थापन समितिको काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञको राय बुझ्न आज सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले सड़क पेटी निर्माण र टिकट प्रणालीलाई वैज्ञानिक र व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भ्रष्टाचार र नेपाली कंग्रेसलाई विकृतिबाट मुक्त गर्ने अभियान शुरू भएको बताउनु भएको छ। तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित तनहुँ महोत्सवको आज उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले पार्टी सुधार अभियान थालनी गर्ने बताउनुभयो। वरिष्ठ नेता पौडेलले सरकारले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास र विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो। काठमाडौँको सुन्दरी जलमा निर्माण भएका दुईवटा खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ। मेलम्ची खानेपानी आयोजना अन्तर्गत दैनिक 17 करोड़ लिटर पानी प्रशोधन गर्ने गरी केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र एसियाली विकास बैंक एडीपीको आर्थिक सहयोगमा प्रशोधन केन्द्रको निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण, हेडवर्कमा एक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्का मार्फत काम अघि बढ़ाएको थियो। सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनिया निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ। आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खाने काठ खानेपानी तथा सरसफाई मन्त्रालयले बताउँदै आएको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो। त्रिभुवन विश्वविद्यालय त्रिवीले आगामी फागुन 14 गते स्वतन्त्र विद्यार्थी युनियन सोभियूको निर्वाचन गर्ने निर्णय गरेको छ। त्रिवी कार्यकारी परिषदको बैठकले फागुन 14 गते सोभियू निर्वाचन गर्ने निर्णय गरेको विद्यार्थी कल्याण महाशाखाका प्रमुख गंगा बहादुर थापाले जानकारी दिनुभयो। परिषदले त्रिवी अन्तर्गतका क्याम्पसमा सोभियू निर्वाचनको आवश्यक तयारीका लागि आज पत्र प्राप्त भएको महाशाखाका प्रमुख थापाले बताउनुभयो। महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो। त्रिवीका आंगिक र सम्बन्धन प्राप्त करिब 1051 क्याम्पसमा सोभियू निर्वाचन हुनेछ। प्रत्येक दुई वर्षमा हुने सोभियू निर्वाचन 2065 यता त्रिवीका सबै क्याम्पसमा हुन सकेको छैन। पछिल्लो समय सरकारले महिला उद्यमीलाई उद्योग दर्ता निशुल्क गरेपछि इलाममा महिलाको नाममा उद्योग खुल्ने क्रम बढ़ेको छ। इलामबाट संवाददाता सविता पाण्डेको एक रिपोर्ट।
इलाममा कपड़ाको पसल सञ्चालन गर्दै आउनुभएकी कमला बासकोटाले 3 वर्षदेखि आफ्नै अचार उद्योग सञ्चालन गरिरहनु भएको छ। व्यापार मात्र गरिरहेकाले आफ्नै नाममा उद्योग शुरू गरेपछि आफैलाई गौरव लागेको अनुभव सुनाउनुहुन्छ कमला बासकोटा।
यति खुसी लाग्यो, म पनि एउटा प्रोपराइटर भएर एउटा उद्योगको रूपमा सञ्चालन गर्न भए।
महिलाहरू उद्यमतर्फ आकर्षित हुँदै गइरहेकोले महिला उद्यमीले उत्पादन गरेको सामग्री बजारीकरण गर्न सहयोग गरिरहेको बताउनुहुन्छ। इलाम उद्योग वाणिज्य संघकी उपाध्यक्ष तथा महिला उद्यमी विकास इकाई इलामकी अध्यक्ष अनुजा सुवेदी।
उद्यमीहरू भइसकेका र उनीहरूको प्रोडक्टहरूलाई चाहिँ बजारीकरण गर्ने र प्रवर्धन गर्ने र उद्यमी बन्न चाहनेहरूलाई चाहिँ हामी अब प्लानिङ बनाउँदैछौँ, मूलक कार्यक्रमहरू दिने।
सरकारले महिलाको नाममा उद्योग व्यवसाय दर्ता गर्दा छुट दिएपछि अझ महिला उद्यमी थपिने क्रम बढ्दो छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएको 208 उद्योग मध्ये आधा महिलाको नाममा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कले देखाउँछ। महिलाको नाममा उद्योग दर्ता गराउनेको संख्या दिनदिनै बढ्दै गएको सूचना अधिकारी युवराज घोषाई बताउनुहुन्छ।
रु 100 रुपियाँ रजिस्ट्रेसन उहाँहरूको लागि र निवेदन दस्तावेज 100 गरेर 200 रुपियाँमा 1 करोडसम्मको उद्योगमा चाहिँ सुविधा भएको कारण चाहिँ पुरुषहरू भन्दा महिलाहरूको उद्योग चाहिँ रजिस्ट्रेसन भएको छ।
जिल्लामा धेरै जसो महिलाको नाममा डेरी, ढाका, चिया, अचार, ललिपप उद्योगहरू, कृषि तथा पशुपालन फार्म, मौरी पालन, पुष्प व्यवसाय, सिलाई कटाई, ब्युटी पार्लर जस्ता उद्योग व्यवसाय सञ्चालनमा छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
वाउ, रियलमै छिटो
डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटिसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आजदेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमा तिथिदेखि 1 महिना अर्थात माघ शुक्ल पूर्णिमासम्म माघ स्नान गर्ने र अधिकांश हिन्दू नेपालीका घरमा स्वस्तिक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ। स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोड़िएको छ। तनहुमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। पाल्पाको रामपुरबाट तनहु जाँदै गरेको बस तनहुको घिरिङ गाउँपालिका 3 थानीमाईमा दुर्घटना हुँदा घिरिङ 1 बैडीकी 20 वर्षीय मुना थापा र घिरिङ 3 42 वर्षीय नानी माया गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। केही दिनदेखि परेको पानीका कारण हिलाम्य सड़कमा बस चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि मौसममा आएको परिवर्तनमा अब क्रमिक सुधार भएको छ। हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज राति देशका पूर्वी र मध्य पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने जनाएको छ। भोलि शनिबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राति पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ। पर्सी आइतबार देशभर मौसम सामान्यतया सफा रहने अनुमान छ। तराईका अधिकांश स्थानहरूमा लागेको हुस्सू कुहिरो साँझसम्ममा विस्तारै हटेर जाने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पाल्पामा सुन्तला उत्पादनमा वृद्धिसँगै राम्रो बजार भाव पाउन थालेपछि त्यहाँका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित भएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
यस वर्ष पाल्पामा सुन्तला उत्पादन वृद्धि भएको छ। अनुकूल मौसम, सुन्तला खेती विस्तार, बगैंचा सुधार तथा स्थानीय तहका कृषि शाखा, कृषि ज्ञान केन्द्र र सुन्तला जात फलफूल विकास केन्द्र लगायतको सहयोगमा पाल्पाका कृषकहरू सुन्तला खेतीमा घुसिएका छन्। 10,000 बोट लगाएर प्रत्येक वर्ष 10-15 लाख आमदानी गर्दै आएको र बजार मूल्य राम्रो पाउँदा आफू खुसी रहेको बताउनुहुन्छ रैनादेवी छहराका सुन्तला किसान कमल घिमिरे।
मेरो घरमा 1,000 बोट सुन्तला रहेका छन्। यो वर्ष 10-15 लाखको सुन्तला बिक्री हुने अनुमान गरेको छु। सुन्तला बेच्नको लागि समस्या छैन, बजार भाव पनि राम्रो छ।
जिल्लाको रैनादेवी छहराको अमलाबास, पूर्व खोलाको जल्पा, निस्तीको ढुङ्गाना बेसी, बगनासकालीको खानी छाप, रेब्दीकोटको मैनादी सुन्तलाका पकेट क्षेत्र हुन्। सुन्तला खेती राम्रो भएकाले विदेश पलायन हुने युवाको संख्या कमी हुँदै गएको बताउनुहुन्छ अर्का कृषक विष्णु कोइराला।
सुन्तला खेतीबाट यहाँका युवाहरू लाभान्वित भएका छन् र हाम्रो गाउँबाट विदेश समस्या।
जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम तानसेन, बुटवल, पोखरा लगायतका ठाउँमा बिक्री हुँदै आएको छ। सुन्तला कागती मिशन कार्यक्रम लागू हुने क्रममा भएकाले आगामी वर्ष सुन्तला उत्पादन अझै वृद्धि हुने धारणा राख्नुहुन्छ कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्याल।
सुन्तला कागती मिशन अभियान कार्यक्रम सञ्चालन हुँदैछ यो वर्ष। यो कार्यक्रमबाट किसानहरूले अधिकतम अधिक लाभ लिन सक्नुहुनेछ।
जिल्लामा 20,800 रोपन क्षेत्रफलमा सुन्तला खेती गर्दै आएको 6,975 मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाको तथ्याङ्कमा उल्लेख रहेको छ। खेरा गइरहेको जमिन, फुर्सदको समय र थोरै लगानीमा पनि सुन्तला खेतीबाट राम्रो आमदानी लिन पाल्पाका कृषकहरू सफल भएका छन्। रेडियो नेपालका लागि विष्णु खनाल, पाल्पा।
बौद्ध भिक्षुहरूले आज हाल अस्ट्रेलियामा भएको भीषण आगलागीमा परिमृत्यु भएका मानिस तथा करोड़ौं जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन्। विपदका कारण हताहत भएको दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरूले बौद्ध साहित्यका आर्य, त्रिस्कन्ध सूत्र, भद्रचर्या, प्रणिधान राज, आर्य मैत्री प्रणिधान तथा समन्त भद्र प्रणिधान पाठ गरेका हुन्। बुद्ध वचन अनुवाद समिति नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा ती विषयवस्तुलाई पाठ गरेमा सकारात्मक ऊर्जा प्राप्त भई दिवंगत भएका मानिस तथा प्राणीको मुक्ति हुने धर्मावलम्बीको विश्वास रहेको छ। सुदूरपश्चिमका अस्पतालमा चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै एकाएक चिसो बढेपछि त्यहाँका अस्पतालमा बिरामीको संख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा स्थानीय मर्कामा परेका छन्। स्वास्थ्यकर्मी समायोजनमा त्यहाँका स्वास्थ्यकर्मीले संघ रोजेर गएपछि डोटी लगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो। कोशीटप्पू वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरू भएको छ। कोशीटप्पू वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरू भएको हो। चरा गणनाका लागि विभिन्न उपकरण प्रयोग गरी चराको यथार्थ तथ्याङ्क लिन चरा गणना शुरू भएको कोशीटप्पू वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो। आरक्षमा पछिल्लो तथ्याङ्क अनुसार 526 प्रजातिका चरा रहेका छन्। बागलुङको तमान खोलामा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तमान खोला गाउँपालिका एक बोङधोबानका 47 वर्षीय ओम बहादुर घरती रहेका छन्। घर छेउको जंगलमा बाँदर लखेड्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घरतीको आफैले बोकेको बन्दुक फड्केर मृत्यु भएको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धनुषामा आज ट्रिपरले किच्दा धनुषा श्रीपुरका 24 वर्षीय दिलीप कुमार महत्तोको मृत्यु भएको छ। अवैध रूपमा खोला उत्खननको विरोध गर्न गएका महत्तोलाई सुनियोजित रूपमा ट्रिपरले किचेर मारेको भन्दै स्थानीयवासीले बिहान केही बेर पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका थिए। ट्रिपरले किचेका महत्तोको घटनास्थलमै मृत्यु भएको थियो। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरान नजिक गत बुधबार भएको युक्रेनी विमान दुर्घटनामा इरानी पक्ष जिम्मेवार रहेको पश्चिमी राष्ट्रहरूको आरोपको इरानले पुनः खण्डन गरेको छ। इरानले आफ्ना वरिष्ठ सैन्य कमाण्डर कसिम सुलेमानीको हत्याको बदला स्वरूप इराक स्थित अमेरिकी सैन्य अखडामा गरेको कार्यवाहीको केही घण्टामा नै तेहरानमा विमान दुर्घटना भएपछि पश्चिमा राष्ट्रहरूले इरानमाथि शंका गरेको थियो। इरानले 176 जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनामा कुनै क्षेपास्त्र प्रयोग नभएको भन्दै घटनाको अनुसन्धानका लागि अमेरिका, क्यानाडा र बेलायत सहितका सबै देशलाई आमन्त्रण गरेको छ। अमेरिकी बम वर्षक विमान हुन सक्ने आशंकामा इरानले विमानभेदी क्षेपास्त्र प्रहार गर्दा भूलवश दुर्घटना भएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्। इरानले घटनाको पूर्ण अनुसन्धान हुने जनाए पनि विमानको ब्ल्याक बक्स अमेरिकालाई नदिने प्रश्न पारेको छ। अफ्रिकी राष्ट्र नाइजरमा सेना र विद्रोही बीच भएको भिडन्तमा परि कम्तीमा 85 जनाको मृत्यु भएको छ। मालीको पश्चिमी सीमा क्षेत्रमा अवस्थित सैनिक क्याम्पमा विद्रोहीले आक्रमण गर्दा कम्तीमा 25 सैनिकको मृत्यु भएको र त्यसपछि भएको कार्यवाहीमा अन्य 60 भन्दा बढ़ी विद्रोही मारिएका छन्। गत महिना विद्रोही समूह इस्लामिक स्टेट समूहले थापेको धरापमा परि 71 सैनिक जवानको मृत्यु भएको थियो। देशबाट गरीबी निवारण गर्ने अन्तिम लक्ष्यमा रहेको चीनको जोयाङसू प्रान्तमा सरकारले राज्यमा औंलामा गन्न सकिने संख्याका व्यक्ति मात्र गरीबीको अवस्थामा रहेको जनाएको छ। चीनको दक्षिण पूर्वी जोयाङसू प्रान्तमा रहेको 8 करोड़ जनसंख्यामा 17 जना मात्र गरीब फेला परेका उल्लेख गरिएको छ। एक मापदण्ड अनुसार वार्षिक $1,000 भन्दा कम कमाई गर्ने व्यक्तिलाई गरीबको दर्जामा राख्ने चलन रहेको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आगामी दिनमा नेपाली पूँजी बजार नेपालको आर्थिक विकासको सूचकको रूपमा विकसित हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल झुटोपत्र बोर्डका नवनियुक्त अध्यक्ष विष्णुराज ढुङ्गानालाई शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराएपछि बोल्दै अर्थमन्त्री खतिवड़ाले उहाँको कार्यकालमा नियमनकारी निकायहरू, अपरेटरहरू तथा आम लाभग्राहीहरू बीचमा सुमधुर र समन्वयात्मक सम्बन्ध विकास हुने र आईपीओ जारी गर्दा अनुमान योग्य र वस्तुनिष्ठ मापदण्ड तय गर्ने लगायतका सम्भावित जोखिम न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री खतिवड़ाले नयाँ अध्यक्षको कार्यकालमा पूँजी बजारको विकास एवं विस्तार, वित्तीय क्षेत्रको विकास रणनीतिको प्रभावकारी कार्यान्वयन र पूँजी बजारको नियमन जिम्मेवार र जवाबदेही रूपमा हुने विश्वास पनि व्यक्त गर्नुभयो। शपथ ग्रहण कार्यक्रममा नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्ष विष्णुराज ढुङ्गानाले आफ्नो कार्यकालमा नेपालको पूँजी बजारको स्थायित्व, दायरा विस्तार, नीतिगत तथा कानूनी सुधार, सूचना प्रविधिमा आधारित धितुपत्र बजारको विकास र व्यावसायिकतामा अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारले ढुङ्गानालाई यही पुस 21 गते नेपाल धितुपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 900 रुपियाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला 74,600 रुपियाँमा कारोबार भयो। बिहिबार छापावाल सुनको मूल्य प्रतितोला 75,500 रुपियाँ रहेको थियो। त्यस्तै शुक्रबार 15 रुपियाँ प्रतितोलाले घटेर चाँदीको मूल्य प्रतितोला 885 रुपियाँमा कारोबार भएको छ। जर्मनीको ह्यानोभरमा आयोजना हुने डोमेस्टिक कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिएको छ। शुक्रबारदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको 14 सदस्यीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको छ। प्रत्येक वर्ष आयोजना हुने ह्यानोभर मेला नेपाली गलैँचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकोले नेपाली व्यवसायीहरूले 16 वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो। विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरू सृजना गर्न यो मेलालाई अवसरको रूपमा लिने गरिएको छ। गत वर्ष गलैँचाबाट 8,50,00,000,000 रुपियाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको थियो। पर्साको ठोरीमा हात्ती तथा जीव सफारी महोत्सव शुरू भएको छ। नेपाल भ्रमण वर्ष 2020 सफल बनाउन आयोजित महोत्सवको नेकपा प्रदेश नम्बर 2 सह इन्चार्ज नागेन्द्र चौधरीले उद्घाटन गर्दै भ्रमण वर्ष सफल पार्न ठोरीमा आयोजित महोत्सव प्रभावकारी सिद्ध हुने बताउनुभयो। महोत्सव आगामी पुष 29 गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
शहीद स्मारक ए डिभिजन लीग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरू शनिबारदेखि शुरू हुँदैछन्। पाँचौं चरणका जस्तै छैटौं चरणका खेलहरू सबै त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन्। पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ। चार खेलमा जित र एक खेलमा पराजित भएको आर्मी 12 अङ्कसहित शीर्ष स्थानमा रहँदा अपराजित रहेका मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लब 11 र 10 अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै तीन खेलमा जित एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको थ्री स्टार 10 अङ्क सहित चौथो स्थानमा रहेको छ। अपराजित टीम जाउलाखेल 9 अङ्क सहित पाँचौं स्थानमा रहेको छ। जाउलाखेलले दुई खेल जित र तीन खेलमा बराबरी खेलेको छ। अहिलेसम्म पाँचौं चरणको खेल सकिदा एक खेलमा मात्रै जितको स्वाद चाख्न पाएको टीम एफएफ र च्यासल मात्रै छन् भने हिमालयन शेर्पा, फ्रेन्स र सरस्वतीले जितको स्वाद चाख्न पाएका छैनन्। शेर्पा र फ्रेन्सले बराबरी खेल्दै क्रमशः 3 र 2 अङ्क तालिकामा अङ्क जोडे पनि सरस्वतीले अहिलेसम्म खाता नै खोल्न सकेको छैन। प्रतियोगिता अन्तर्गत शनिबार छैठौं चरणको पहिलो खेलमा जाउलाखेली उत्कलम र मच्छिन्द्र आम्ने सामने हुनेछन्। यी दुवै टीम अपराजित छन्। शनिबारको खेलमा मच्छिन्द्र विजयी भए केही बेरका लागि शीर्ष स्थानमा उग्लनेछ भने जाउलाखेल विजयी भए दोस्रो स्थानमा पुग्नेछ। साथै तीनजना खेलाड़ी कार्यवाहीमा परेकाले मच्छिन्द्रलाई केही असहज भने हुनेछ। मनाङ विरूद्धको खेलमा भएको झडपका कारण मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल कार्यवाही स्वरूप सातौं चरणको खेल पनि गुमाउनेछन्। दोस्रो खेलमा दिउँसो 3 बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आम्ने सामने हुनेछन्। मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै 3 अङ्कको खोजीमा हुनेछ। शेर्पाले अहिलेसम्म जित निकाल्न पाएको छैन तर मनाङका तीन मुख्य खेलाड़ी भने अनुशासनको कार्यवाहीमा परेका छन्। जगदीश श्रेष्ठ र अशोक बराल दुवैले शनिबारको सहित 5 खेल गुम्दा रंजन विष्टले 2 खेल गुमाउनेछन्। राजधानीमा जारी न्यू डायमण्ड खुल्ला महिला भलिबल प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। नेपाल एफएफ क्लबले सेमी फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगितामा तीन विभागीय टोली र आयोजक न्यू डायमण्ड स्पोर्ट क्लब सेमी फाइनलमा पुगेका छन्। अर्को सेमी फाइनल न्यू डायमण्ड र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब बीच हुनेछ। समूह एकको अन्तिम खेलमा आर्मीलाई हराउँदै समूहमा एफएफ विजेता बनेको हो। अब समूह एकको विजेता एफएफले बीको उपविजेता पुलिस तथा समूह एकको उपविजेता आर्मीले आयोजक न्यू डायमण्डको सामना गर्नेछ। दुवै सेमी फाइनल शनिबार हुनेछन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पूर्वी तथा मध्य भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 19.4 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 15.7, न्यूनतम 6 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 15.5, न्यूनतम 8.2 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 17.7, न्यूनतम 8.1 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 10.3 डिग्री सेल्सियस, न्यूनतम 7.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पुननिर्माणको हालसम्मको काम सन्तोषजनक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बाँकी काम समयमै सम्पन्न गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन। प्रदेश नम्बर 3 को नाम बागमती र राजधानी हेटौडा राख्ने नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर 3 को संसदीय दलको निर्णय। अबको 2 दिनभित्र प्रदेशको नाम घोषणा हुने मुख्यमन्त्री डोरमणि पौडेलको भनाई। तनहुको थानीमाईमा भएको बस दुर्घटनामा 2 जनाको मृत्यु, 17 घाइते। र युक्रेनी विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाट भएको भन्ने आरोपको इरानद्वारा खण्डन। अनुसन्धानका लागि पश्चिमा राष्ट्रहरूलाई आमन्त्रण। अवस्थ साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।